الله الرحمن الرحيم الشر لله رحمت العالمين ملاي اعلى کے وجود اور ان کے جو کام ہیں ان کے متعلق کچھ احادیث ذکر فرمائیں اور ان میں ایک حدیث اور قرآن کریم کی آیات وہ تھی جو عرش کے اٹھانے والوں کے متعلق تھی پھر وہ حدیث آئی جس میں یہ آیا کہ حضرت صلی اللہ علیہ وسلم سے پوچھا گیا کہ کفارات کیا ہیں اور ملائے اعلیٰ میں کس چیز پر بات ہو رہی ہے تو ملائے اعلیٰ میں فرشتے جس چیز کو جواب دے رہے تھے ایک دوسرے سے وہ گزری اب اس کے بعد شاہ صاحب رحمت اللہ علیہ چوتھی حدیث نقل کرتے ہیں اور اس کے بعد دو احادیث مزید ہیں اور چوتھی حدیث کا ایک ذرا سا ٹکڑا شاہ صاحب رحمت اللہ علیہ نے نقل کیا ہے اور وہ حدیث اصل میں امام مسلم رحمت اللہ علیہ کی روایت ہے اور امام مسلم رحمت اللہ علیہ نے اپنی صحیح میں یہ باب باندھا ہے کہ اذا حب اللہ عبدا جب اللہ تعالیٰ کسی بندے سے محبت کرے تو اس کی محبت کی وجہ سے اللہ تعالیٰ کی محبت کی وجہ سے خدا اس شخص کو اپنے لوگوں میں بھی محبوب بنا دیتا ہے اور یہ حدیث امام مسلم رحمۃ اللہ علیہ لائے ہیں اب یہ باب جو ہے وہ امام مسلم رحمت اللہ علیہ نے خود نہیں باندھا بلکہ بہت سے محدثین کی رائے یہ ہے کہ یہ باب امام نبوی رحمت اللہ علیہ نے باندھے ہیں اور امام مسلم رحمت اللہ علیہ اتنا اس باب پر محتاط تھے اتنا ڈرتے تھے کہ حضور صلی اللہ علیہ وسلم کی احادیث پہ وہ کوئی ایسا عنوان باندھتے جو ان کی مراد نہ ہو تو ڈرتے اس حدیث سے تھے جس میں یہ آیا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو شخص مجھ پر جان بوجھ کے جھوٹ بولے گا اللہ تعالیٰ اس کا ٹھکانہ جہنم بنا دے گا اس سے ڈرتے ہوئے تو امام بخاری رحمت اللہ علیہ اس کی وجہ سے احادیث بہت احتیاط سے لائے بہت شرائط ہیں اور امام نسائی رحمت اللہ علیہ کی شرائط احادیث کے بارے میں کہتے ہیں کہ وہ مسلم اور بخاری سے بھی زیادہ سخت ہیں اور پھر امام مسلم رحمت اللہ علیہ تو اتنی احتیاط کی ہے کہ انہوں نے ہر باب کی احادیث کو جمع کر دیا مثلا وضو کی احادیث کو الگ کر دیا نماز کی احادیث کو الگ کر دیا روزے اور حج کی احادیث کو الگ کر دیا لیکن ان احادیث سے ثابت کیا ہوتا ہے تو اوپر کوئی جامع عنوان چیپٹر کی ہیڈنگ کوئی لکھتا ہے تو اس سے پتہ چلتا ہے کہ اس باب میں کیا پڑھایا جانا ہے اس چیپٹر میں مصنف کیا ایکسپلین کرنا چاہتا ہے تو امام مسلم رحمۃ اللہ علیہ اتنے محتاط تھے کہ انہوں نے اس کے اوپر ہیڈنگ بھی قائم نہیں کی کہ جس حدیث سے میں یہ سمجھاؤں کہ حضور صلی اللہ علیہ وسلم یہ بات کہنا چاہتے ہیں ممکن ہے وہ یہ بات نہ کہنا چاہتے ہیں تو کہیں اس میں نہ آ جاؤں کہ جو آدمی ان پر جان بوجھ کر جھوٹ بولتا ہے تو پھر یہ ابواب کے جو ہیڈنگز ہیں یہ جو چیزیں ہیں عنوانات کی کس نے لگائے कुछ मुहद्दिसीन का ख्याल ये है कि ये इमाम नववी रहमतुल्लाह ने बांधे और इमाम नववी रहमतुल्लाह ने सही मुस्लिम के बहुत बड़े शाहिर हैं और उन्होंने बहुत अच्छी शरह की है अब तक सही मुस्लिम इमाम नववी रहमतुल्लाह की शरही के साथ शक्ति है तो किसी ने भी बहरहाल बाप ये बांधा है اور شاہ ولی اللہ رحمت اللہ علیہ اسی کے مطابق یہ حدیث لائے ہیں کہ حضور صلی اللہ علیہ وسلم نے اشارہ فرمایا کہ ان اللہ اذا احب بعضا جب کوئی شخص اللہ تعالی اپنے بندے سے محبت کرتے ہیں دعا جبریل تو جبریل امین کو بلاتے ہیں اور اشارت فرماتے ہیں کہ انی احبو فلانا میں فلان شخص سے محبت کرتا ہوں فاحبہو سو تم بھی اس سے محبت کرو تو پھر جبریل امین اس سے محبت کرنے لگتے ہیں ثم ينادي السماء پھر آسمان میں آواز دی جاتی ہے فیقول اور وہ فرشتہ کہتا ہے إِنَّ اللَّهَ يُحِبُّ فُلَانًا اللہ تعالیٰ فلان سے محبت کرتے ہیں فَأَحِبُّهُ فرشتوں اس سے محبت کرو فَيُحِبُّهُ أَهْلُ السَّمَاءِ تو آسمان والے اس سے محبت کرتے ہیں ثُمَّ يُوضَعُ لَهُ الْقَبُولُ فِي الْأَرْضِ پھر اس کے بعد زمین پہ اس شخص کی مقبولیت کی چادر بچ جاتی ہے وَإِذَا أَبْغَضَ عَبْدًا اور جب وہ کسی سے نفرت کرتے ہیں اللہ تعالیٰ جبریل امین کو بلاتے ہیں اور کہتے ہیں کہ دیکھو میں اپنا شخص کو برا جانتا ہوں تو تم بھی اس کو برا کہو برا جانتا تو جبریل امین اس سے نفرت کرتے ہیں ثم ينادي في أهل السماء اور پھر آسمان والوں میں آواز دی جاتی ہے کہ ان اللہ يبغض فلانا فبغضوه اور اللہ فلان شخص سے نفرت کرتے ہیں لہذا فرشتو نفرت کرو قَالَ فَأَيُّبُ وَيَذُونَهُ اور پھر اس کے بعد انہوں نے کہا کہ اس سے نفرت کی جاتی ہے ثُمَّ اِتُوزَعُ لَهُ الْبَغْضَاءُ فِي الْأَرْضِ اور پھر زمین پہ اس شخص کی نفرت لوگوں کے دلوں میں ڈالنی چاہتی یہ ہے وہ پوری حدیث جس کا کچھ ٹکڑا یا اس میں سے کچھ حصہ حضرت نے نقل کیا ہے شاہ ولی اللہ محدث دہلوی رحمت اللہ علیہ نے اور یہ جو محبت ہے اللہ کی اس کے کچھ اسباب بھی ہوتے ہیں کچھ وجوہ ہوتی ہیں مثلا مسئلہ احمد میں یہ آیا ہے کہ حضرت صوبان رضی اللہ عنہ کہتے تھے کہ حضور اکرم صلی اللہ علیہ وسلم نے یہ فرمایا کہ ایک آدمی جب یہ اپنا طریقہ اختیار کر لیتا ہے کہ وہ کام کرے گا جس سے اللہ راضی ہو اور اللہ خوش ہو پھر وہ ہر کام میں اس کی کوشش کرتا ہے کہ اسی طرح اللہ تعالیٰ اس سے راضی ہو جائے اور اللہ اس سے خوش ہو جائے تو یہ کرتا رہتا ہے کرتا رہتا ہے تو اللہ تعالیٰ فرماتے ہیں جبریل امین سے کہ ان فلان عبدی فلان جو بندہ میرا ہے وہ آج کل اس کوشش میں لگا ہوا ہے کہ مجھے راضی کرے وَإِنَّ رَحْمَتِي عَلَيْهِ تو دیکھو بس میری رحمت اس شخص پہ نازل ہو تو اللہ تعالیٰ کی رحمت نازل ہوتی ہے تو جبریل امین کہتے ہیں کہ رحمت اللہ علیہ فلانی فلانے شخص پر اللہ کی رحمت نازل ہو اور پھر اس کے بعد جبریل امین کی یہ بات ان فرشتوں تک پہنچتی ہے جنہوں نے عرش اٹھا رکھا ہے پھر اس کے بعد ان کے ارد گرد جو فرشتے ہیں وہ خدا سے اس کی رحمت کی دعا کرتے ہیں پھر ساتوں آسمان میں لوگ دعا کرتے ہیں جو بھی فرشتے ہیں اور اس کے بعد زمین پر اس شخص کی رحمت کی دعا مانگی جاتی ہے یا کی جاتی ہے یہی حال برائی کا بھی ہے کہ اللہ تعالیٰ کسی سے نفرت کرتے ہیں اور پھر دوسری جگہ ترمذی میں آیا کہ حضور اکرم صلی اللہ علیہ وسلم نے یہ بات فرمائی اور ایک جگہ ترمذی میں کہ ان الذین آمنوا وعملوا الصالحات جو لوگ ایمان لائے اور انہوں نے نیک عمل کیے سَيَجْعَلُ لَهُمُ الرَّحْمَنُ وُدَّا تو اللہ تعالیٰ ان کی محبت لوگوں کے دلوں میں ڈال دیتا ہے اب محبت کن لوگوں کے دلوں میں ڈلتی ہے اور نفرت کن لوگوں کے دلوں میں ڈلتی ہے اس لیے یہ کوئی قاعدہ کلیہ بیان نہیں کیا جا سکتا اگر ہم یہ کہیں کہ قاعدہ کلیہ یہ ہے کہ اللہ کے اچھے بندوں کے دلوں میں اس کی محبت آتی ہے تو بہت سے لوگ ایسے ہیں جنہیں دنیا نے برا جانا کچھ سمجھا ہی نہیں اپنے زمانے کے لوگوں نے نہیں سمجھا لیکن بعد والے نسلوں میں اللہ نے ان کی قبولیت بے انتہا کر دی امام ابو حنیفہ رحمۃ اللہ علیہ پہ ان کے معاصرین میں ایسے بھی تھے جنہوں نے جرح اور نقد کیا اور امام صاحب رحمۃ اللہ علیہ پہ اتنی شدید تنقید کی گئی یہاں تک کہا گیا کہ ابو حنیفہ رحمۃ اللہ علیہ کا قتل عیسائیوں اور یہودیوں کے قتل سے بھی زیادہ ضروری اور اسی طرح یہ حفص رحمۃ اللہ علیہ جو قرات ہے امام عاصم رحمۃ اللہ علیہ کی اس کو لوگ کہتے تھے کہ عاصم کی قرات کوفہ سے باہر نہیں جائے گی لیکن دنیا نے دیکھ لیا اب وہ کہنے والے ان کے ہم اثر تھے دوسری صدی ہجری کے انسان تھے اور اب دیکھیں 1200-1300 سال بعد تو امام عاصم رحمۃ اللہ علیہ کی قرات حفص رحمۃ اللہ علیہ کی قرات پوری دنیا میں پڑھی جاتی ہے حرمین شریفین میں پڑھی جاتی ہے بلکہ ساتوں قراتوں میں سے ایک امام ورش رحمت اللہ علیہ کی قرات رہ گئی قالون رحمت اللہ علیہ کی قرات رہ گئی اور حفص رحمت اللہ علیہ کی یہ تین قراتیں باقی بچیں تو اس لیے یہ جو قاعدہ کلیہ بیان کرتے ہیں کہ اس زمانے کے نیک لوگ محبت کریں اس شخص سے یہ کوئی ایسا کلیہ نہیں ہے کہ بالکل یہ حتمی اور آخری فیصلہ اللہ تعالیٰ کسی آدمی سے محبت کرتے ہیں اور خدا کی محبت جب اس شخص کی شامل حال ہوتی ہے تو پھر اس انسان کی آزمائش بھی بہت شدید ہو جاتی اسی لیے رسول اللہ صلی اللہ علیہ وسلم نے دوسری روایت میں یہ ارشاد فرمایا خود کہ جب اللہ تعالیٰ مبتلا کرتا ہے آزمائش میں تو سب سے زیادہ کٹھن آزمائش انبیاء علیہ السلام کی ہوتی ہے پھر انبیاء علیہ السلام کے بعد دوسرا طبقہ آتا ہے پھر تیسرا طبقہ چوتھا طبقہ جتنا جتنا دنیا کا غلبہ آتا جاتا ہے اتنی آزمائش کم ہوتی ہے جتنا کھرا دین ہوتا ہے آزمائش اتنی زیادہ بڑھ جاتی ہے تو اب حضور صلی اللہ علیہ وسلم کے یاد طیبہ کو دیکھ لیں تو ابتدائی 13 سال جو مکم کرنا کے تھے کون سا الزام تھا جو حضور صلی اللہ علیہ وسلم نہیں لگایا گیا اور کون سی اذیت اور تکلیف تھی جو نہیں دی گئی لیکن وہ اللہ کے محبوب یقیناً تھے اس وقت بھی اب بھی ہیں اور اللہ نے وہی ان پر نازل فرمائی اور خدا نے ان کے بڑا مقام دیا اللہ نے خود کا ورفعنا لك ذکر تو اس لیے یہ کہنا کہ کسی انسان کی لوگوں کو نفرت ہو جائے اس سے تو اس کے حق یا باطل پر آنے کا معیار ہے یہ بات نہیں ایسے کئی مرتبہ ہوا ہے کہ کسی شخص کو کوئی الزام لگ گیا اسلام کی تاریخ میں لوگوں نے اسے ملنا جلنا چھوڑ دیا لوگوں نے کہا کہ ہم بھی اسی مصیبت میں نہ پڑ جائیں انس بن مالک رضی اللہ عنہ تھے حضور صلی اللہ علیہ وسلم کے صحابہ کرام رضی اللہ عنہ میں اس ممتاز درجے کے آدمی تھے کہ وہ کہتے تھے 10 سال تک یا 9 سال تک میں نے ان دونوں ہاتھوں سے رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت کی ہے اپنے ہاتھ دکھاتے تھے اور کہتے تھے کہ میں برابر ان کی خدمت کرتا رہا لیکن حجاج بن یوسف نے جب انہیں مبتلا عذاب کیا اور ان کی گردن پر ان کے ہاتھوں پر مہریں لگوا دی کہ یہ شخص باغی حکومت کا حضرت انس بن مالک رضی اللہ عنہ سے لوگ ملتے ہوئے ڈرتے تھے کہ اس شخص پہ بغاوت کا الزام ہے آج ہم جائیں گے ملنے کے لیے کل ہمارا نام بھی اسی میں شامل ہو جائے گا نہیں ملتے تھے لوگ پھر کیا ہوگیا حضرت انس رضی اللہ عنہ کی مقبولیت میں کون سا فرق پڑ گیا اللہ نے کی قبولیت دی اور اب تک ان کی احادیث ہیں اور تک روایات کسی طرح ہوتا یہ ہے عمومی طور پہ کہ اللہ تعالیٰ جب کسی سے محبت کرتے ہیں تو محبت کسی سبب سے ہوتی ہے کسی وجہ سے ہوتی ہے وہ وجوہ دیکھنی چاہیے وہ اسباب دیکھنے چاہیے اور لعنت جو پڑتی ہے تو اس کے بھی اسباب اور وجوہ ہوتے ہیں جو آدمی ان وجوہ کے معیار پر پورا اترتا ہے اللہ آہستہ آہستہ اس انسان کو بہتر سے بہتر رنگ ملاتا چلا جاتا ہے خدا کی آزمائشیں بڑھتی جاتی ہیں اور مخلوق کا رجوع بھی بڑھتا جاتا ہے اللہ کی طرف سے آزمائشیں بڑھتی ہیں اور مخلوق کی طرف سے رجوع بڑھ جاتا ہے آہستہ آہستہ یہ ہوتا چلا جاتا ہے hatta ki us shakhs ki zindagi ka aakhri hissa log bahut zyada uski taraf rujoo karne lagte hain to asbab ye hote hain ki wo shakhs har cheez mein allah ki rida ko talash karta hai asbab ye hote hain ki har cheez mein sochta hai ki allah mujhse kis tarah khush ho allah mujhse kis tarah raazi rahe to la muhala wo aisi cheeze karta hai jiski wajah se ittiba-e sunnat aur allah ka deen log duniyadar se mutalaq ho jate hain chhod dete hain kalma-e haq kehta hai iske baad log usse hat jate hain sayyidna umar رضی اللہ عنہ kisko shubha hai unke mehboob indallah honne mein allah ke haan badi izzat badi izzat allah ne unhe bahut bada maqam aur rutba diya aur unka haal ye tha ke wo akele chale aa rahe the huzur sallallahu alaihi wasallam ne farmaya dekho umar رضی اللہ عنہ akele reh gaye tarakul haq सच बोलने ने इसे अकेला कर दिया है मालूम मिन सिद्दीक इसका कोई दोस्त नहीं था तब कोई क्या कहे कि उमर रजी अल्लाह को अल्लाह ताला की मोहब्बत कुछ कम हासिल थी ये बात नहीं है बात ये कि उन असबाब को तलाश किया जाए कि अल्लाह की रहमत इसके साथ क्यों है या अल्लाह की नफरत इसके साथ क्यों है इसी तरह जब कोई आदमी ऐसा काम करता है कि जिस काम को अल्लाह ताला नापसंद कर देते हैं तो फिर उस इंसान पर लानत पड़ती है लोग उससे दूर हटना शुरू हो जाते हैं भागना शुरू हो जाते हैं कौन लोग आम लोग नहीं अल्लाह के अच्छे बंदे उनकी तबीयतों में उससे वहशत पैदा हो जाती है और वो इंसान से मोहब्बत नहीं करते अल्लाह की मोहब्बत का मतलब ये है कि अल्लाह उसके साथ खैर का इरादा फरमाए इसीलिए इसके बाद भी जो रिवायत आती है इमाम नबवी रहमतुल्लाह अलैह ने उसी की तशरीह में लिखा इमाम नबवी रहमतुल्लाह के कहने का मतलब ये है कि अल्लाह ताला जब किसी से मोहब्बत करते हैं तो फिर खुदा उस इंसान के लिए खैर का इरादा बना देते हैं उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह आए और अरफा में वो एक जगह से गुजरे तब उमर बिन अब्दुल अजीज रहमतुल्लाह को आप देखें बज़ाहिर वो एक आम आदमी है लेकिन इतनी मोहब्बत थी लोगों को कि लोग उनको देखकर खड़े हो गए तो रावी कहता है कि मैंने अपने वालिद से कहा कि उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह से जिब्रील अमीन मोहब्बत करते तो मेरे वालिद मुझसे पूछा कि जिब्रील कैसे मोहब्बत करते मैंने कहा आप देखते हैं लोगों को तो जिधर जा रहे हैं लोग उनके लिए उठ खड़े होते हैं मोहब्बत से उनसे मिलते हैं ये उनका अल्लाह के यहां कबूलियत का मामला है तो उनका कहा मेरे बेटे तुमने सब हुरैरा रजी अल्लाह से रिवायत सुनी होगी कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह जब किसी इंसान से मोहब्बत करता है फिर जिब्रील अमीन फिर आसमान में फरिश्तों पे अक्स पड़ता है फिर जमीन पे अक्स पड़ता है और जमीन में अच्छे दिल और बाखलाकियत लोग उसकी तरफ मुतवज्जे हो जाते हैं और यही हाल होता है कि जब अल्लाह ताला की तरफ से नफरत आती है तो अल्लाह आसमान में जिब्रील अमीन को बुलाकर कहते हैं कि मैं तुझसे नफरत करता हूं अब नफरत के असबाब और वजूह वो हैं जिन वजह से लानत पड़ती है पसन अल्लाह ताला ने कुरान करीम में कहा है कि जो लोग ईमान वालों को ईज़ा और तकलीफ देते हैं खुदा उन पे लानत भेजता है अल्लाह ताला ने फरमाया कि जो झूठे इल्जाम लगाते हैं खुदा उन पे भी लानत भेजता है अब हमारे यहां इल्जाम और जुर्म एक ही हो गया अखलाकियात किसका गिर गई ना तो इसी इल्जाम तो लगता है इल्जाम के बाद शहादतें सबूत फिर वो जुर्म बनता है तो इल्जाम एक आदमी पे लग गया शहादतें पूछो उसके गवाह पूछो कोई चीज नहीं जब वो कोई चीज नहीं है तो इल्जाम तो इल्जाम है हुजूर सल्लल्लाहु अलैहि वसल्लम पे मुतअद्दिद इल्जामात लगाए गए अहल मक्का ने लगाए किसी ने कहा कि देखो इसको आकर अजमी कुरान सिखाते हैं किसी ने कहा कि सीखता है कुरान जाने जो कुरान हमें मारिफत में बयान करने के लिए जाके सीखता है किसी ने कहा माज अल्लाह ये जादूगर है किसी ने कहा शायर है किसी ने कहा इसके साथ सब में जिन्नात हैं जो इसे कुरान सिखा देते हैं और ये हम पे आकर ऐसे दोष जमाता है कि जैसे वाकई इसको कोई वही आती है कोई ऐसी चीज है ये सब के सब इल्जाम थे इनमें से एक चीज भी साबित न कर सके मर गए हत्ता के अल्लाह ने चैलेंज किया अल्लाह ने कहा अगर ये कुरान ऐसे ही है हजूर सल्लल्लाहु अलैहि वसल्लम अपने पास से बना लेते हैं तो तुम इस कुरान जैसी एक सूरत ले आओ इस कुरान जैसे पहले का कुरान ले आओ फिर अल्लाह का 10 सूरतें ले आओ फिर मैं एक ही सूरत ले आओ और वो यही कहते हैं लो नशाउ लकुलना मिस्ताहा अगर हम चाहें तो कुरान जैसा कुरान क्यों नहीं बना सकते लेकिन अंजाम का हुआ क्या कुरान जैसा कुरान तो बनाना दरकिनार एक सूरत नहीं ला सके अल्लाह बार-बार चैलेंज करता है हत्ता के खुदा ने कहा वलन तफअलू ना तुम कर सके हो ना तुम कर सकोगे डरो जहन्नम में जो तुम्हारे लिए बनाई गई है इस चैलेंज के बावजूद वो आगे नहीं आए आगे नहीं बड़े बस दुआ से कहते हैं लो नशाउ लकुलना मिस्ताहा अगर हम चाहे हम भी कुरान जैसा कुरान बना ले भी बनाया क्यों नहीं बनाते कुछ भी नहीं हुआ तो इल्जाम लगते हैं और इल्जाम को जुर्म की हद तक ले जाना ये है जो शरीयत पूछती है और वो कहती है कि तो इल्जाम है ना जिन दलाइल की बुनियाद पे लगाया है को दलाइल ना हो वो होते नहीं नतीजा ये कि इल्जाम की वजह से कच्चे जहन खराब हो जाते हैं वो इल्जाम और जुर्म में फर्क नहीं कर पाते तो इल्जामात इन आजमाइश इस पट्टी से हर कोई गुजरता है खुदा का बंदा और उसके बाद फिर अल्लाह ताला एक दौर ऐसा लाता है कि खुदा की मोहब्बत और इनायत ये सब चीजें होती हैं हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथ कौन सा जुल्म था जो किया गया इल्जामात लगते रहे हत्ता के पास लाना हमले शुरू हो गए मक्का वालों ने कोशिश कर ली अल्लाह ने बचाया मदीना मुनव्वरा ले गए मदीना मुनव्वरा में भी कत्ल के हमले होते रहे हत्ता के साथ हिजरी में खैबर में हुजूर सल्लल्लाहु अलैहि वसल्लम को जहर दे दिया गया वफात से पहले भी आपने फरमाया कि जो खैबर में मुझे जहर दिया गया था ना उस जहर का असर अब भी मुझे ऐसे लगता है कि मेरे पेट की आंतें कट रही हैं एक जगह आता है कि आपने फरमाया कि जो मेरी सांस की नाली है ये कट रही है उस जहर की वजह से हजरत आयशा रजी अल्लाह अन्हा इसीलिए फरमाती थी कि तुम्हारे नबी सल्लल्लाहु अलैहि वसल्लम तो शहीद थे यानी वो जहर की तकलीफ की वजह से उनका इंतकाल हो गया अब ये सारी चीजें ऐसे ही आती हैं नूर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह उनके मुतल्लिक भी आता है कि उन्हें ग़ालिबन जहर दे दिया गया था तारीख में मुख्तलिफ रिवायात हैं लेकिन असल मसला क्या है मसला यह है कि खुदा की तरफ से आजमाइशें थी और उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह उन्होंने वो चीजें अपने अंदर जमा कर ली थी जिसकी वजह से खुदा की रहमत इन पे नाज़िल हुई कि जब कोई आदमी वो काम करने लगता है जिन कामों से अल्लाह की रजा मिलती है तो आहिस्ता आहिस्ता उसकी आजमाइशें भी बढ़ जाती हैं और उम्र के आखिरी हिस्से में या कभी मुद्दतों के बाद खुदा उस इंसान के हक्कानियत को जाहिर भी कर देता है कि शख्स ऐसा नहीं था जिसका मुआशरे ने उस वक्त समझा था या जो कुछ उस वक्त अदालतों ने फैसला किया था बल्कि ये आदमी तो बिल्कुल साफ था और फिर उसके बाद एक बड़ी अदालत जो क़यामत में लगेगी उसके मुतल्लिक तो हदीस में बड़े सख्त अल्फाज आए हैं بہت زیادہ حضرت عمر بن العاص رضی اللہ عنہ گئے تھے اپنی کھپی کے اور انہوں نے کھانا مانگا تو کھپی نے کہا کہ کھانا لاؤ بیٹے کے لیے اور جس کو انہوں نے کھانے کا کہا تھا نوکرانی کو اس نے دیر کر دی انہیں جلدی کی تو انہوں نے آواز دی اور کہنے لگی کہ ارے بدکارہ کی اولاد इनकी तुम्हारी मां बुरी औरत थी तो इन्होंने खुदी को रोका और इनका खुदी क्या आपको पता है वाकई इसकी मां ऐसी थी तो उन्होंने कहा नहीं बेटे मैं तो इसलिए कहती हूं कि बहुत देर कर दी उनका खुदी ऐसे हरगिज ना कहो मैंने हजूर सल्लल्लाहु अलैहि वसल्लम से सुना है आपने फरमाया जो शख्स जिस पे इल्जाम लगाएगा कयामत में अल्लाह ताला उसे रोक लेगा फुल सरात से पहले और अल्लाह उससे पूछेगा कि तुम जिंदगी में फलां फलां पर ये ये इल्जाम लगाते रहे इसके गवाह और अगर गवाह नहीं ला सकेगा तो फिर जहन्नम की आग से उसे साफ किया जाएगा उतनी सजा दी जाएगी जितने दुनिया में इल्जाम लगाता रहा फिर उसके बाद हुक्म होगा किसे जन्नत में ले जाओ तो उन्होंने डराया किसी को कि इल्जाम लगाने ऐसे आसान नहीं उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह ऐसे काम करते थे जिनसे खुदा की उन्हें मोहब्बत मिली دیکھیں اب عجیب بات ہے ان کے دور خلافت میں عمر بن عبدالعزیز رحمت اللہ علیہ کو لکھا بیت اللہ کے قدام اب بیت اللہ پہ ہر زمانے میں غلاف چڑھایا جاتا تھا حضور صلی اللہ علیہ وسلم سے پہلے بھی بعد میں بھی تو بیت اللہ کے جو قدام تھے उन्होंने उनकी खिलाफत के दौर में लिखा कि हजरत बैतुल्लाह का गुलाब पुराना हो गया, इसके लिए पैसे भिजवा। तो उमर बिन अब्दुल अजीज रहमतुल्लाह ने जवाब में लिखा कि ये तल औलिया में उनके हालात की रिवायत आई है। उन्होंने कहा कि तुम जो पैसे मुझसे मांग रहे हो बैतुल्लाह पर गुलाब चढ़ाने के लिए, तो मैं समझता हूं कि उस गुलाब से ज्यादा जरूरी यह है कि मैं अपनी रियाया में गरीब लोगों की भूख को मिटाऊं। ठीक है, उन्होंने कहा और थोड़े काम है दुनिया में, ये गरीब लोग हैं उनकी भूख को मिटाना है, मेरी रियाया है। बैतुल्लाह के गुलाब पर गरीब लोगों की भूख को तरजीह दी। अब कोई करे ऐसे तो लोग उसके दीन और ईमान में शुबा करने लगे कि पता नहीं ये मुसलमान भी है या नहीं, और बैतुल्लाह की तादीम और इकराम भी नहीं की। वो लोग हकीकी दीन को समझते भी थे और दीन के हकीकी तकाजों को जानते थे कि अल्लाह असल में क्या चाहता है हमसे और हम पर क्या जिम्मेदारियां आयद होती हैं। तो हजरत नेशा वलीउल्लाह रहमतुल्लाह अलैह ने ये पहली रिवायत लाए और उन्होंने कहा कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये जो कहा है, अच्छा सब साबित ये करना चाहते हैं कि मलाए आला में ये चीजें होती हैं। शाह साहब रहमतुल्लाह अलैह इन्हीं अहदीस की बुनियाद पर, छह रिवायात की बुनियाद पर आगे चल के सात चीजें साबित करते हैं और ये वो बुनियाद बना रहे हैं। अब ये चीज जब गुजर गई तो उसके बाद दूसरी हदीस आ गई, पांचवीं हदीस आ गई, छह हदीस है ना, पांचवीं हदीस उन्होंने लाई जिक्र की और उन्होंने कहा कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से ये बात साबित है कि क्या चीज उन्होंने बताया कि नबी हुरैरा से हुरैरा रजी अल्लाह अन्हु की रिवायत है कि قال رسول الله صلى الله عليه وسلم رسول الله صلى الله عليه وسلم ये फरमाया कि मा मिन यौमिन युसबिहु العباد فيه, कोई दिन ऐसा नहीं गुजरता जब आसमान से सुबह के वक्त दो फरिश्ते ना आते इल्ला मलकानी यंजिलान, दो फरिश्ते उतरते हैं। फयकूल अहदुहुमा, उनमें से एक ये कहता है कि अल्लाहुम्मा आति मुनफिकन खलफन, ऐ अल्लाह जो शख्स खर्च करता है उसको और ज्यादा दे। फयकूल अलआखर, और दूसरा ये कहता है कि अल्लाहुम्मा आति मुनफिकन तलफन, अल्लाह जो अपने माल को बचा कर रखता है ऐ खुदा उसके माल को ज़ाय कर। दो फरिश्ते रोज नाज़िल होते हैं, जहां जहां सुबह होती है हर जगह की सुबह मुख्तलिफ है, हर जगह फरिश्ते नाज़िल होते हैं और वो ये दो दुआएं मांगते हैं अल्लाह। शाह साहब रहमतुल्लाह अलैह साबित ये करना चाहते हैं कि असल में वहां से जो दो फरिश्ते आते हैं नाज़िल होते हैं वो लोगों को इस चीज के लोगों के लिए दुआ जो मांगते हैं। तो असल में बात ये करना है कि अल्लाह ताला क्या एक निजाम है और वो निजाम ऐसा है कि उसमें फरिश्तों की दुआएं भी शामिल रहती हैं। शाह साहब रहमतुल्लाह को बताना चाहते हैं कि मलाए आला में जब फरिश्ते मोहब्बत करते हैं जमीन में शख्स की मोहब्बत पैदा हो जाती है। मोहब्बत कहाँ पैदा हो जाती है? आम दुनियादार लोगों में नहीं बल्कि दीनदार फिरके में लोग उसकी तरफ मुतवज्जे होना शुरू कर देते हैं, अच्छे लोग उसकी तरफ मुतवज्जे हो जाते हैं। दो किस्म के लोग तवज्जो नहीं करते, एक मुनाफिक उसकी तरफ मुतवज्जे नहीं होते और एक वो लोग जिनके दिलों में कोई ना कोई मर्ज होता है वो उसकी तरफ मुतवज्जे नहीं होते। तो फरिश्तों से मोहब्बत चली और जमीन पर आई, मलाए आला से मोहब्बत चली जमीन पर आई। मलाए आला से फरिश्ते आते हैं वो दुआएं मांगते हैं, क्या दुआ मांगते हैं? दो फरिश्ते आते हैं, इसके एक दुआ मांगता है और कहता है कि अल्लाह जो लोग खर्च करते हैं उन्हें ज्यादा दे दे। इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खर्च करने की बहुत तरगीब दिलाई। ये कुरान करीम में भी आया वमा अनफक्तुम मिन नफकतिन, और जो चीज भी तुम खर्च करते हो अल्लाह ताला तुम्हें उसका बेहतर बदल देगा, बेहतर चीज कर देगा। वो खैरुर राज़िकीन, और अल्लाह रिज़्क में इजाफा करने वाला है। अब रिज़्क से क्या मुराद है, खर्च करने से क्या मुराद है? एक आदमी अपना इल्म खर्च करता है अल्लाह उसके इल्म को बढ़ाता रहता है, वजह उसकी यह है कि जितना खर्च करता है लोगों तक इल्म पहुंचता है, लोग उस इल्म के मुताबिक अपनी जिंदगी में तब्दीली लाते हैं। तो असल जो चश्मा फूटा था वो इस शख्स के इल्म से फूटा था, अब जब लोगों की जिंदगी में तब्दीली आई और नेकियां ज्यादा हुई तो खुदा ने उनकी नेकियों में भी इसका हिस्सा रखा। खैर का मुअल्लिम यही, खैर की तालीम देने वाला यही। हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने ابن مسعود رضی اللہ عنہ سے فرمایا تھا کہ تم تو تعلیم کے لیے بھیجے گئے. تو ابن مسعود رضی اللہ عنہ ساری زندگی تعلیم ہی دیتے رہے. جب ابن مسعود رضی اللہ عنہ میں اتنا علم تھا امام نبوی رحمت اللہ نے ایک جگہ لکھا ہے کہ خلفائے راشدین بھی علم میں ان کی طرف رجوع کرتے تھے. حضرت عمر رضی اللہ عنہ جیسا صاحب اجتہاد صحابی اور خلیفہ راشد رضی اللہ عنہ وہ اس کے باوجود حضرت عبداللہ بن مسعود رضی اللہ عنہ سے فتویٰ پوچھتے تھے, مسئلہ پوچھتے تھے. ابن مسعود رضی اللہ عنہ کی اتنے علم کے باوجود تواضع کی یہ حالت تھی کہ کسی نے ان سے کہا کہ کوئی تمنا اللہ تعالیٰ سے آپ کو موت کے بعد, تو انہوں نے کہا بس ایک تمنا ہے. تو اس سے پوچھا کیا, کہنے لگے کہ اللہ دوبارہ نہ اٹھائے, بس مٹ جاؤں, مطلب یہ تھا کہ ختم ہو جاؤں, لوگ جانے بھی نہ کہ میں کہاں ہوں کہاں ہوں. اتنا مٹا ہوا آدمی, اور ابن مسعود رضی اللہ عنہ کے فتاوی پر ساری صنفی فقہ کی بنیاد. حضرت عمر رضی اللہ عنہ اور ابن مسعود اور سیدنا علی رضی اللہ عنہ یہ تین آدمی ہیں, ان تینوں پر پوری حنفی فقہ کا دار و مدار ہے. جتنے بھی پیچھے چلتے چلے جائیں آخر پہ پہنچ کے ان تینوں کے فتوے مل جائیں گے, اور ان میں سب سے بڑے مجتہد غالباً سیدنا علی رضی اللہ عنہ تھے. اس کی وجہ یہ ہے کہ علی رضی اللہ عنہ کو سفر بہت پیش آئے, لوگوں سے ملنے کا بہت موقع ملا, یہاں تک کہ امام سرخسی رحمت اللہ علیہ نے مبسوط میں لکھا کہ سیدنا علی رضی اللہ عنہ قدوہ ہیں, اسوہ حسنہ ہے. قدوہ کا مطلب یعنی وہ ایسا شخص ہے جس کو دیکھ کر راہ بنائی جاتی ہے. اور انہوں نے کہا کہ فی حاد الباب, اس باب میں, کس باب میں, بغاق کے باب میں لکھا ہے کہ اگر کہ اسلامی یا مسلمانوں کی حکومت ہو اور وہاں پر بغاوت ہو جائے تو باغیوں کو کیسے کچلنا ہے, باغیوں کا مقابلہ کیسے کرنا ہے. وہ کہتے ہیں اس باب میں سوائے سیدنا علی رضی اللہ عنہ کے اور کوئی نہیں ہے, اور سیدنا علی رضی اللہ عنہ قدوہ ہیں. تو وہ حضرت علی رضی اللہ عنہ کو ایسے معاملات پیش آئے جو باقیوں کو نہیں پیش آئے. حضرت علی رضی اللہ عنہ کے بعد پھر ابن مسعود رضی اللہ عنہ بڑے مجتہد ہیں, بہت چیزیں ان کو پیش آئیں, سفر بار بار کرتے رہے, قبائل میں جاتے رہے. تو جو آدمی جتنا زیادہ لوگوں سے ملتا جلتا ہے, جس کا سفر جتنا زیادہ ہوتا ہے, وہ جب فکری دماغ ہوتا ہے تو پھر وہ لوگوں کے مسائل کا حل بھی سوچتا ہے کہ اس میں کیا شریعت کا حکم ہے, اس میں کیا شریعت کا حکم ہے. تو پھر نتیجہ یہ کہ اس انسان کا اجتہاد بڑھ جاتا ہے. سیدنا عمر رضی اللہ عنہ چونکہ مدینہ منورہ سے باہر کہیں گئے نہیں, لوگ وہاں آتے تھے, مسائل کے پاس آتے تھے, تو جتنا اجتہاد فرما سکتے تھے اتنا انہوں نے اجتہاد کیا. لیکن افضل ان میں سیدنا عمر رضی اللہ عنہ کیونکہ وہ خلیفہ راشد بھی ہیں, اور حضور صلی اللہ علیہ وسلم نے ان کے متعلق جو تاریخ کے جملے فرمائے ہیں بہت بڑے جملے ہیں, تو اس اعتبار سے افضلیت اپنی جگہ پہ, مگر علم کے اعتبار سے جو مقام ابن مسعود رضی اللہ عنہ کا ہے وہ اتنا ہے کہ خلفاء راشدین جی ان کی طرف رجوع کرتے تھے. اب ابن مسعود رضی اللہ عنہ کو دیکھ لیں تو وہ کیا ہے, اپنی اتنی تواضع ہے کہ اے پروردگار قبر کا نشان تک نہ رہے. بالکل یہی ہوتا ہے کہ انسان اللہ کی راہ میں جب خرچ کرتا ہے. ابن مسعود رضی اللہ عنہ نے خرچ کیا, علم کو خرچ کیا, علم کو پھیلایا. حضور صلی اللہ علیہ وسلم نے بتایا تھا کہ تو تعلیم کے لیے بھیجے گئے, نتیجہ یہ ان کی تعلیم عام ہوئی, خدا نے اس میں برکت دی, اور ایسی برکت دی کہ ہر دور میں, اب 1500 سال ہوتے ہیں, ہر دور میں جتنے حنفی رہے ہیں اس کا کوئی نہیں. اب بھی حنفیوں کی اکثریت شافعی, مالکی, حنبلی, اور جو حضرات حدیث پہ عمل کرتے ہیں, یہ سب لوگ اس سے کم تعداد میں رہے, سب سے زیادہ یہ رہے. اسی طرح جو آدمی پیسہ خرچ کرتا ہے ضروریات زندگی میں, اس انسان کے مال میں بھی برکت ہوتی ہے. اب مال کو خرچ کرنا, سب سے پہلے انسان خرچ کرے اپنی اولاد پہ, جو ذمہ داریاں اللہ نے اسے دی ہیں اس پہ خرچ کرنا, اس سے برکت ہوتی ہے. اپنی اولاد پہ خرچ کرنا, اپنے رشتہ داروں پر خرچ کرنا, اور اسی طرح اس کے بعد دین کے کاموں میں خرچ کرنا, جو جس تناسب سے خرچ کرتا ہے اللہ تعالیٰ کے ہاں سے اس انسان کو اتنی برکات دی بھی جاتی ہیں. اور پھر مرد کے ذمے تو خرچ ہی خرچ, وہ خرچ کرے گا ہر جگہ, बेटा है पर कमाता है तो मां-बाप पे खर्च करेगा फिर शौहर है तो शौहर बन गया तो मैं पे भी खर्च करेगा बीवी पे भी खर्च करेगा फिर वो बाप बन गया फिर वो बेटियों पे खर्च करेगा भाई है तो बहनों पे खर्च करेगा चारों रिश्तों में मर्द को ही खर्च करना है इसीलिए शरीयत ने विरासत में मर्द का दोहरा हिस्सा रखा कि इसे तो हर जगह खर्च करना है और औरत के जिम्मे कोई खर्चा किए ही नहीं अल्लाह ने अल्लाह ताला ने बताया वो घर बैठे और अपने बच्चों की परवरिश करे औलाद की तरबियत करे यहां तक कि उसे मजबूरी पेश आ जाए फिर वो निकले जाए या औलाद ना हो तिजारत उसके लिए मना नहीं की शरीयत ने कमाना मना नहीं किया लेकिन ये बताया है कि कमाने की असल जिम्मेदारी मर्द की है औरत को तो बदरजा मजबूरी है कमाएगी काम करेगी कुछ करेगी सदका करेगी हुजूर सल्लल्लाहु अलैहि वसल्लम की अहलिया मोहतरमा से ज़ैनब रज़ी अल्लाह अन्हा थी और वो कोई ज़ाहिर है औलाद तो थी नहीं तो वो ताइफ से खाले मंगवाती थी जानवरों की उन पे नमक लगाती थी मसाले लगाती थी ज़बावत करती थी नौकर थे काम लेती थी और खाल जब ठीक तैयार होता चमड़ा तो चमड़े को मार्केट में फरोख्त कर देती थी जो पैसे आते थे तो फरमाती थी कि इसलिए करती हूँ कि अल्लाह की राह में खर्च करूँ खुदा के हाँ मेरा इसमें भी हिस्सा पड़े तो इस तरह की बहुत चीजें कि करने का हुक्म है लेकिन सबसे ज्यादा जरूरी वो रिश्तेदार हैं जहां पर खर्च करना वाजिब है और कोई आदमी उतना भी खर्च ना करे उसको ये बदवा लग जाएगी और जो खर्च करता है उसको दुआ भी लग जाएगी मतलब उसके जिम्मे ये जरूरी है कि औलाद को खाना खिलाए अब उस पे भी नाला है कि औलाद खाना ना खाए पैसे बच जाए किसी तरह गलत बात है अल्लाह के फरिश्ते उसके लिए दुआ करते हैं और जो आदमी खर्च करता है उसके लिए खुदा के फरिश्ते दुआ भी करते हैं दुआ भी मांगते हैं ये चीजें दर्जा बदर्जा तो बुखल ना आए इसीलिए एक रिवायत में एक जगह आया है कि बुखल से बदतर बीमारी कौन सी है अब बुखल क्या चीज है बुखल ये चीज है कि इंसान वाजिब चीजों पर भी खर्च ना करे मसलन करोड़ रुपया रखा हुआ है अब करोड़ रुपए पे ज़कात जब आ गई 2.5 लाख रुपया तब उसे बड़ी परेशानी है कि 2.5 लाख रुपया क्यों खर्च करूं अब 2.5 लाख को खर्च करना ही है भाई इसलिए कि अल्लाह ने उसे फर्ज करार दिया है इसी तरह फितर आना है खुदा ने उसे वाजिब करार दिया है तो जितनी भी चीजें खुदा ने जरूरी करार दी हैं सबसे पहले नंबर उसका आता किसे खर्च करें इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने लोगों को समझाया कि वो खुदा की राह में खर्च करें लेकिन ये ना हो कि वो इतना खर्च कर दें कि कल को खुद तंगी महसूस करने लगे हदीस में आता है कि एक आदमी सोने का डला लेके आया हुजूर सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में और कहा कि ये अल्लाह की राह में सदका है तो सहाबा रज़ी अल्लाह अन्हु कहते हैं आपको इतना गुस्सा आया कि आपने उठाकर दे मारा उसके सर और अगर सर ना हटाता तो यकीनन उसका सर फट जाता और आपने फरमाया ले आते हैं घर से सारी चीजें उठा के मेरे पास के अल्लाह की राह में खर्च करना है और अगर मैं इस सोने को लेकर खर्च कर दूं तो कल तुम देखोगे ये चौराहे में बैठा भीख मांग रहा होगा इसलिए मना किया कि जो अपनी जरूरियात जिंदगी हैं उनके लिए कुछ पैसा बचाना ये भी जरूरी वरना कल को मांगने की नौबत आ जाए कर्ज की नौबत आ जाए किसी और चीज की नौबत आ जाए तो कितनी परेशानी की बात है इसलिए फरमा दिया कि पैसा सबसे पहले उन चीजों पर खर्च करो जो चीजें तुम्हारे जिम्मे और इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मुल्क की इज्तिमाई जरूरतें और हुकूमत की जिम्मेदारियां इसमें भी बता दिया कि हुक्मरान की क्या क्या जिम्मेदारियां हैं अपनी पब्लिक को वो खाने की सहूलत दे जो सरकारी मुलाजमीन है उनके लिए गवर्नमेंट सवारी का बंदोबस्त करे जो सरकारी मुलाजमीन है गवर्नमेंट उनकी रिहायश का बंदोबस्त करे जो सरकारी मुलाजमीन है गवर्नमेंट उनका मेडिकल फ्री करे ये सब चीजें इस्लामी हुकूमत की जिम्मेदारियों में से हैं वलीद बिन अब्दुल मलिक की जब हुकूमत आई तो वलीद बिन अब्दुल मलिक ने ये हुक्म जारी किया शरीयत की रोशनी में उसने कहा मुमलिकत में जितने भी नाबीना अफराद पाए जाते हैं हर एक को हुकूमत की तरफ से एक गुलाम दिया जाए हर एक को हुकूमत की तरफ से गुलाम मिला नाबीना बहुत ज्यादा
इसलिए कि आंखों का इलाज होता नहीं था अब तो कई चीजें हो गई मोतिया हो गया फलां फलां तो मोतिये का इलाज वो चंद मिनटों में उसका ऑपरेशन करके फारिग कर देते हैं कितने के डेली कर देते हैं डॉक्टर उस जमाने में कहां होते थे तो नतीजे ये कि अंधे लोग बहुत ज्यादा थे मुआशरे पुलिस ने हुक्म जारी किया और मुसलमान खुलफा के यहां ये हाल था कि हर मोहल्ले में एक डिस्पेंसरी होती थी हकीम बैठे रहते थे दवाइयां हुकूमत देती रहती और हकीम हुकूमत से अपनी तनख्वाह वसूल करते थे लोगों को मुफ्त दवाइयां देते थे और जुमे का दिन तो बड़ी डिस्पेंसरी खुल जाती थी बहुत से हकीम हर जामे मस्जिद के पास जाके बैठ जाते थे और लोग नमाज पढ़ते थे और नमाज के बाद फिर जितने भी मरीज हैं उनको हकीम देखते रहते थे बाहर खुले मैदानों में भी बैठ जाते थे मस्जिद में भी बैठ जाते थे मरीजों को देखते थे और जो दवाई थी मुफ्त देते थे और हुकूमत उन दवाइयों की तफसील मुफ्त करती थी इंग्लैंड का जो निजाम देखा तो ख्याल आया बिल्कुल ये उस निजाम के मुआफिक है जो किसी जमाने में उमवियों और बाकी खुलफा जो थे उनके यहां राज था अमरीका में वही निजाम अपनी राज है अमरीका में भी ऐसे ही है कि जिसको शहर घर में स्तर नहीं है उनके लिए घरों का बंदोबस्त करना ये म्युनिसिपल कमेटी जो थी इसकी जिम्मेदारी थी कि इतने अफराद शहर में ऐसे हैं जिनका घर नहीं है नतीजा ये कि हुकूमत घर बना देती थी और घर बना के फिर इन बेरोजगार लोगों को घर भी दे देती थी फिर वजीफा भी मुकर कर देती थी कि इतना वजीफा महीने में तुम हुकूमत से वसूल कर लो जब तक के तुम्हारे घर का बंदोबस्त नहीं होता बच्चे हो जाते थे बच्चों की इब्तदाई जिंदगी की जरूरियात हुकूमत का जिम्मा फर्ज बने हुकूमत बैठते थे सैयदना उमर रजी अल्लाह ने इसको शुरू किया था और उन्होंने उस वक्त शुरू फरमाया जब एक मर्तबा रात को गए तो अब्दुल रहमान इब्ने औफ रजी अल्लाह अन्हु कहते थे अरान वो कहते थे मैं उनके साथ तो एक जगह बच्चे रो रहे थे तो उमर रजी अल्लाह ने कहा कि इनको क्यों रुलाती हो तो उसने कहा मैं थोड़े ही रुलाती हूं अमीर मोमिनीन रुलाते हैं उमर उन्होंने कहा उमर ने क्या किया तो उसने कहा हम फलां गांव में रहते हैं यहां आए हैं और मेरा शौहर मजदूरी के लिए गया था वापस नहीं आया तो हम खैमे में रह रहे हैं तो उमर को पता नहीं है कि उन बच्चों का ख्याल रखे तो उमर रजी अल्लाह का उमर को कैसे पता चले तुमने उसको कहा था कि इन बच्चों के लिए कुछ होना चाहिए तो उस जगह अगर उमर अपनी रियायत की खबर नहीं रख सकता तो ये क्या जरूरी था कि खिलाफत ले ले खिलाफत की क्या जरूरत थी अब्दुल रहमान इब्न औफ रजी अल्लाह कहते हैं उमर रजी अल्लाह चुप हो गए मेरे साथ आए और मदीना मुनव्वरा में ही थे आए और बैतुल माल की चीजें निकलवाई ऊंट पे रखी और जाकर उस औरत को दी तो औरत समझी कोई अमीर आदमी है ले आया होगा तो उसने हंडिया चढ़ानी चाहिए तो उसमें रजी अल्लाह का अच्छा तुम बच्चों को संभालो पर मैं हंडिया पका देता हूं और पत्थर रख के आग जलाई उस पर हंडिया रखी और चीजें आटा डाला घी डाला ये चीजें ताकि हलवा एक किस्म का तैयार हो जाए हुक्म ने पर अब्दुल रहमान इब्न औफ रजी अल्लाह कहते हैं मैं कसम खाता हूं कि मैंने हजरत उमर रजी अल्लाह की दाढ़ी से धुआं निकलते हुए देखा तो जब फूंक मारते थे आग चलाने के लिए तो धुआं जो था उनकी दाढ़ी से निकल रहा था तो हजरत उमर रजी अल्लाह ने खाना पकाया फिर उन्हें दिया और उसे बच्चों को खिलाया तो जब बच्चे खा के हंसे खुश हुए तो उमर रजी अल्लाह बड़े खुश हुए और फरमाया अपने शौहर से कहना कि सुबह की नमाज वो मस्जिद नबी में पढ़े उसका मैं कह दूं हजरत उमर रजी अल्लाह अगले दिन गए जब फजर की नमाज पढ़ाई तो रोने लोगों ने कहा अब रात को एक बात हुई होगी जो अमीर मोमिनी इतने परेशान है फरमाया अफसोस उमर ने कितने ही बच्चों को कत्ल कर दिया गया कर दिया होगा फिर से फरमाया मुझे मशवरा दो बच्चों के लिए हम क्या कर सकते हैं और फिर उमर रजी अल्लाह का कि किसी का बच्चा हो जाए मशवरे के बाद तय पाया दो या ढाई साल सारे उसके इख्तियार हुकूमत के जिम्मे हैं पर मैं लोगों से कहो ना डरें और उनकी जितनी भी औलाद हो जाए दो या ढाई साल तक वो मेरे पास आए पर अपने वजीफे ले लें और अपना नाम दर्ज करवा दें लोग जाते थे अपना नाम दर्ज कराते थे कि इतने बच्चे हो गए हैं तो यही होता एक आदमी एक बच्चे को लाया हद है इस इस्लामिक सोसाइटी की اور اس نے کہا امیر المومنین یہ بچہ میں نے پایا ہے گلی میں اور مجھے لگتا ہے کوئی عورت اس ڈر سے چھوڑ گئی ہے رات کی تاریکی میں کہ کوئی اس پہ حد جاری نہ ہو جائے تو عمر رضی اللہ عنہ کو گمان یہ ہوا کہ اس کی اولاد زیادہ ہو گئی ہے تو یہ اس بہانے میں لے آیا تو فرمایا کہاں سے اٹھایا اس سے انہوں نے کہا پلان جگہ سے حضرت عمر رضی اللہ عنہ نے کہا یہ تمہاری اولاد تو نہیں تو وہ جو ایک اور صاحب تھے ان کا امیر المومنین میں اسے جانتا ہوں بہت نیک اور پاس آدمی ہے یہ کسی ایسے کام میں نہیں پڑ سکتا تو حضرت عمر رضی اللہ عنہ نے کہا اس بچے کو تم لے جاؤ بچے کو دیکھا اس کے حوالے کیا اور فرمایا جو اس سے زندگی میں نفع ہے وہ اٹھا لینا اور جو خرچہ ہے وہ ہم سے لے لینا حنفی فقہا نے اسی پہ قانون بنایا حضرت عمر رضی اللہ عنہ کے اس واقعے پہ موتا میں آیا ہے یہ واقعہ حنفی فقہا کہتے ہیں جتنے لاوارث بچے اسلامی ملکت میں پائے جائیں سب کے سب پالیں گے وہ جو بھی اس لاوارث بچے کو لے اور حکومتی ادارہ لے لے تو پھر حکومت پالے گی لیکن اس کے جتنے بھی اخراجات ہیں حکومت دے گی نفع ہوتا ہے بچہ بڑا ہو جاتا ہے پیسے کماتا ہے تو اس کے پیسے پہ ان پالنے والوں کا حق نہیں بنتا لیکن اگر وہ اس سے پیسے لے لیں یا وہ دے دیں خود اپنی خوشی سے ٹھیک ہے اس سے نفع اٹھائیں کوئی ان کے گھر رہتا ہے کوئی کام کاج کر دیتا ہے وہ اس سے نفع اٹھا سکتے ہیں اس بچے کے نسب کی کوئی بات نہیں اسی لیے فقہا کہتے ہیں کہ اس بچے کا نسب جوڑا جائے گا جو اسے اٹھا کر لائے ہیں اگر وہ نہیں تو امیر المومنین کے ساتھ حکومت وقت کے ساتھ وہ کہتے ہیں ان کی اولاد ہے اسلامی مملکت ہے پیدا ہوا ہے لاوارث بچہ ہے تو اس کا کیا مطلب ہے اس کا کیا قصور ہے اس میں اس کا تو کوئی قصور نہیں حکومت اس کے سارے اخراجات کو دے گی سیدنا علی رضی اللہ عنہ کا تو واقعہ اس سے بھی عجیب تر ہے ان کے پاس ایسا بچہ لایا گیا تو انہوں نے فرمایا اس جملے کا مطلب یہ تھا کہ اگر خلافت میرے پاس نہ ہوتی تو مجھے ایسے ناجائز بچوں کے پالنے سے بڑا اجر کسی چیز میں نظر نہیں آتا انہوں نے کہا میں ان ناجائز بچوں کو پالتا اگر حکومت خلافت کے معاملے میں میں نہ ہوتا اتنا اجر ہے اس میں اتنا ثواب ہے کہ جان تو ہے نا زندگی تو ہے تو اسلامی حکومت وہ ان چیزوں پہ خرچ کرے گی جب وہ اپنے خرچ کم نہیں کرے گی تو پھر پیسے کہاں سے آئیں گے حضور اکرم صلی اللہ علیہ وسلم نے اسی لیے یہ چیزیں سکھائی تھی حضرت عمر رضی اللہ عنہ نے عثمان ابن حنیف رضی اللہ عنہ کو بھیجا اور کہا جاؤ اور عراق فتح ہو گیا ہے اور عراق کی پیمائش کر کے آؤ کتنی زمینیں انہوں نے پیمائش کی تو حضرت عمر رضی اللہ عنہ نے آخری سال تھا ان کی خلافت کا تو انہوں نے فرمایا عصر کی نماز پڑھانے کے لیے آئے اور حدیث کی کتابوں میں آتا ہے کہ ان کی نظر پڑ گئی عثمان پہ تو اقامت ہو چکی تھی حضرت عمر رضی اللہ عنہ کا عثمان تم گئے تھے کیا ہوا ان کا حضرت میں آپ سے عرض کر دیتا ہوں نماز کے بعد زمین کتنی تھی اور کس طرح میں نے اس کی پیمائش کیا حساب میں زمین کی پیمائش میں سب سے زیادہ نام انہی کا ہے بہت اچھے تھے حساب بہت قابل حضرت عمر رضی اللہ عنہ نے کہا اچھا لیکن مختصر بتاؤ انہوں نے اختصار سے بتایا اور ان کا ایسے ایسے عورتیں بیوہ ہو گئی تھیں ان کے شوہر میدان جنگ میں شہید ہو گئے تو راوی کہتا ہے کہ میں نے حضرت عمر رضی اللہ عنہ کو دیکھا کہ انہوں نے عثمان سے کہا کہ ابن حنیف اگر عمر اگلے سال تک زندہ رہا نا تو اللہ کی قسم میں زمین کی ابھی ایسی تقسیم کروں گا کہ یہ عورتیں جنہوں نے اس سال تم سے کہا ہے زکات کا کہ انہیں دی جائے اگر ایک سال خدا مجھے دے دے تو تم آئندہ سال جاؤ گے اور یہ عورتیں اپنے سونے کے کنگن اتار کے تمہیں زکات میں دیا کریں گی تو یہی ہوا اسی لیے امام یوسف رحمت اللہ علیہ ناراض ہے امام یوسف رحمت اللہ علیہ نے ہارون رشید کو خط لکھا ہے ہارون نے ان سے پوچھا کہ اسلامی حکومت اتنی وسیع ہو گئی ہے اب مجھے بتائیں مالیات کا نظام کیسے چلے گا اکانومی کیسے چلے گی تو امام یوسف رحمت اللہ علیہ نے اس ایک خط کے جواب میں 400-500 صفحے کی پوری کتاب لکھوائی اور انہیں بھیجی اتنی زبردست چیزیں ہیں اس میں امام یوسف رحمت اللہ علیہ کہتے ہیں کہ عمر رضی اللہ عنہ کے زمانے میں اتنی آبادی تھی عراق کی اتنی زمینیں تھیں اتنے پیسے امیر المومنین رضی اللہ عنہ کو ملتے تھے پھر حضرت علی رضی اللہ عنہ کے زمانے میں وہاں آبادی اتنی تھی اور زمین اتنی تھی اور اتنے پیسے بھیجے جاتے تھے فصلوں کے ابیانے کے عشر کے زکاة کے فلان کے فلان کے اور آپ کی حکومت جب آئی ہے تو عراق ہوئی ہے زمینیں ہوئی ہیں آبادی میں اتنے فیصد اضافہ ہوا ہے اور پیسوں میں اتنے فیصد کمی ہوگی اور کئی جگہ تو وہ ڈانٹا ہے ابھی المومنین بظاہر خلیفہ ہارون الرشید کو اور کہا کہ سمجھ نہیں آتی سیدنا عمر رضی اللہ عنہ کے دور سے اب آپ کے دور میں قیمتیں اتنی بڑھ گئی ہیں مہنگائی اتنی بڑھ گئی ہے کہ عمر رضی اللہ عنہ کے زمانے میں چیز اتنے کی ملتی تھی آپ کے دور میں اتنے کی ملتی ہے اس زمانے میں اتنی تھی اتنی اور آپ نے اتنا زیادہ قیمتوں کو بڑھا دیا ہے کہ 150 سال میں یہاں پر دیکھیں تو 2% قیمتیں بڑھ گئی وہ اس کو روتے ہیں کہ 150 سال میں 2% قیمتیں کیوں بڑھی ہیں عوام کی چیزیں جو کھانے پینے کی ہیں انہیں سستا ہونا چاہیے کیونکہ آپ کے پاس زمینیں زیادہ آگئی یہ حال تھا ان لوگوں کا اسی لئے سیدنا عمر رضی اللہ عنہ جہاں سے بھی ٹیکس آتا جہاں سے بھی پیسے آتے تھے حضرت عمر رضی اللہ عنہ نے قانون بنایا اور فرمایا کہ جس شہر سے بھی جس صوبے سے پیسے آئیں وہاں کے 10 بڑے بڑے ایسے لوگ جن پہ لوگوں کو اعتماد ہو کہ یہ جھوٹ نہیں بولتے وہ اس پیسے کو لے کے آئے لوگ حیران ہوئے کہ یہ کیا قانون بن گیا وہ جب 10 آدمی لے کے آتے تھے جو صلاح تقویٰ نیکی لوگ جانتے تھے جنہیں یہ بڑے نیک ہیں اچھے آدمی ہیں جھوٹ نہیں بولتے حضرت عمر رضی اللہ عنہ کہتے قسم کھاؤ کہ اس پیسے میں ایک پائی بھی حرام کی نہیں قسم کھاؤ پھر میں اسے لوں گا مملکت میں اگر نہ حرام کا پیسہ اگر آ گیا تو برکت نہیں رہے گی چیزیں نہیں ہوں چلیں گی کام پورے نہیں ہوں پھر 10 آدمی قسم کھا دے دیں حضرت عمر رضی اللہ عنہ اس پیسے کے اوپر لکھ حکم بنا دیتے کہ اسے بیت المال میں رکھ لو تو وہ لوگ ایسے تھے تو اس لیے جو خرچ کرتا ہے حکومت مثلاً خرچ کرتی ہے تو حکومت اپنی رعایا پہ خرچ کرے اب حکومت اگر ان چیزوں میں خرچ کرنے لگ جائے جو اس کی ذاتی چیزیں نہیں ہو سکتا پورے ہی نہیں ہوں گے عمر بن عبدالعزیز رحمۃ اللہ علیہ کو روم کی وہ تھی ملکہ اس نے عمر بن عبدالعزیز رحمۃ اللہ علیہ کی بیوی کو ادھر بھیجا تو عمر بن عبدالعزیز رحمۃ اللہ علیہ نے اپنی بیوی سے کہا یہ ادھر اتنا اچھا کام ہے ان کا اس نے بھیجا ہے ملکہ نے عیسائی بادشاہ اس کی بیوی نے تو انہوں نے کہا ایک اور شیشی منگاؤ ایک اور شیشی لائی گئی تو انہوں نے ادھر اس میں ڈال دیا اور فرمانے لگے اس کو فروخت کر کے پیسے داخل کر دو اور پھر فرمانے لگے یہ خالی شیشی تم بیوی لے لو اور اس میں جو تمہیں اچھا ادھر پسند آتا ہے نا اپنی جیب سے خرید کے اس تحفے میں واپس بھجوا دیں اور فرمانے لگے تم اگر میری بیوی نہ ہوتی تو تمہیں اتنا قیمتی ادھر بھلا کیوں کوئی بھیجتا اس لیے یہ پیسے مسلمانوں کے تمہارے نہیں اتنے محتاط لوگ تھے تو نتیجہ یہ نکلا کہ عوام پر لگتا رہا رعایا پر لگتا رہا لوگوں پر لگتا رہا رسول اللہ صلی اللہ علیہ وسلم سے صاحبزادی صاحبہ مانگنے آئی ہیں کہ ایک غلام دے تو آپ نے فرمایا میرے پاس اگر غلام ہوتا تو میں اسے بیچ کر بیٹی یہ پیسہ جو آئے ہوئے ہیں سارے میرے پاس یہ صحاب صفا اپنے ان پہ خرچ نہ کر دیتا یہ رسول اللہ صلی اللہ علیہ وسلم تربیت ہی ایسی کی تھی تو اس کی یہ مملکت ہے یا فرد ہے جو خرچ اس کے ذمہ واجب ہے شریعت کہتی ہے سب سے پہلے وہ کرے اس لیے فرمایا کہ فرشتے نازل ہوتے ہیں اور فرشتہ یہ کہتا ہے کہ اے رب جو خرچ کرتا ہے اسے اور دے دے یعنی ان ضروریات میں خرچ کرتا ہے جو خرچ کرنا اس کے لیے ضروری دوسرا درجہ آ جاتا ہے اللہ تعالیٰ نے رزق اتنا دیا ہے کہ آدمی اس میں تجمل آرائش ربائش اچھا پہننا اچھا کھانا اختیار کرتا ہے شریعت کہتی ہے ضرور کر کوئی عرض نہیں جو اللہ نے انعام تم پہ کیا ہے وہ تمہارے جسم پر نظر آنا چاہیے کوئی عرض نہیں ہے اچھے کپڑے پہنو اچھا کھانا کھاؤ حضور اکرم صلی اللہ علیہ وسلم نے حضرت عمر رضی اللہ عنہ کو دیکھا بہت اچھے کپڑے پہنے ہوئے تھے تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا عمر اللہ تعالیٰ تمہارے اس پہننے میں برکت دے اچھی طرح پہنو اور اچھی زندگی گزارو اور خدا تمہیں شہادت کی موت دے اور رسول اللہ صلی اللہ علیہ وسلم کی بات ایسی ہی پوری ہوئی شہادت کی وفات بھی ان کی ہو گئی اور زندگی بھی اچھی گزری اور جو لباس پہنتے تھے سو اچھا پہنتے تھے عبداللہ ابن عباس رضی اللہ عنہ آ گئے ہیں خارجیوں کے پاس اور عمر رضی اللہ علی رضی اللہ عنہ کہا کہ عبداللہ تم جاؤ اور انہیں سمجھاؤ یہ میرے خلاف جو بغاوتے ہیں یہ ٹھیک نہیں خارجی ہر دور میں رہے شدت پسند انتہا پسندی کا ذہن کہ کوئی آدمی زندگی میں مباحات کے قریب نہ جائے جائز چیزوں سے بھی فائدہ نہ اٹھائے کہیں کہیں اس انسان کو کوئی سہولت نہیں ملنی چاہیے اور قتل سے کم بات نہیں جو آدمی مخالف ہے اس کو قتل جو آدمی رائے سے اختلاف کرتا ہے اس کو قتل دین کا جو ڈھانچہ اور تصور تھا اس کو وہ چاہتے تھے ہر آدمی پر نافذ کر دیں یہ خارجیت ہے یہ ذہنیت بہت سے لوگوں میں پائی جاتی اب بھی پائی جاتی اس کو بھی پائی جاتی تو ابن عباس رضی اللہ عنہ جب گئے تو ان کا لباس دیکھ کے خارجی حیران گئے اور یہ خارجی تھے کون یہ بالکل موٹے کپڑوں میں گزارا کرنے والے ہونے کے باوجود اپنے پہ خرچ نہ کرنا یہ بھی تو ایک مصیبت ہے نا کہ مانگنے کا یہ بھی تو ایک ڈھنگ ہے کہ اپنی کوٹیاں ہیں اپنی گاڑیاں رینٹ کار میں لگا دیں ٹین لگا دیں اور خود ایسا پھٹا پرانا لباس کے لوگ دیکھیں تو تخت آئے کہ یہ لو تم نے ہم سے پیسے لے لیا کرو یہ بھی ایک مانگنے کا ڈھنگ ہے حضور اکرم صلی اللہ علیہ وسلم ایسی چیزوں پہ سخت گرفت فرماتے تھے تو عبداللہ ابن عباس رضی اللہ عنہ جب گئے تو ان کا لباس دیکھ کے خارجی پریشان ہو گئے اور انہوں نے کہا کہ عبداللہ اتنے اچھے کپڑے انہوں نے کہا میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو عیسائیوں کے ہاں سے جو جبے بنتے تھے شام میں وہ پہنے ہوئے دیکھا ہے اچھے سے اچھا کپڑا میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو پہنے دیکھا ہے تم کیسی بات کرتے ہو پھر ابن عباس رضی اللہ عنہ نے کھانا کھایا تو نوکر کہنے لگا کہ کھانا بڑا تعجب ہوا اسے جس کے گھر ٹھہرے اس کے نوکر نے کہا حضرت دن کو کھانا انہوں نے کہا کہ تمہارے یہاں دن کو کھانا نہیں پکتا اس نے کہا ہم نے تو کبھی نہیں کھایا انہوں نے کہا کیوں انہوں نے اس نے پھر اپنے آقا سردار کے متعلق بتایا اس نے کہا پتہ نہیں 20 یا 30 سال بتائے اس نے کہا آج تک نہ دن کو کھانا اس کے لیے پکایا نہ رات کو بستر بچھایا رات بھر اللہ کے حضور میں کھڑا رہتا ہے عبادت کرتا رہتا ہے اور دن کو روزہ رکھتا ہے 20 یا 30 سال سے یہی چیز ہے تو ابن عباس رضی اللہ عنہ نے فرمایا اسے بتانا کہ اس کے باوجود جہنم میں جائے گا خلیفہ راشد سیدنا علی رضی اللہ عنہ کی مخالفت انہیں برا کہنا یہ کوئی تھوڑی چیز تھی حضور اکرم صلی اللہ علیہ وسلم کے ہاں کھانا تھا خرچ کرتے تھے اپنے بیویوں کے لیے الگ الگ اونٹنیاں مقرر کرتی 10 اونٹنیاں رسول اللہ صلی اللہ علیہ وسلم ایسی تھی جن کا دودھ مشکیزوں میں بھر کے لاتے تھے شام یہ ساری زندگی میں آرام ہی کی باتیں اس لیے جو لوگ یہ سمجھتے ہیں کہ پیسہ خرچ کرنے سے ایک تو فرض اور واجب ہے اس کے بعد تجمل آرائش سہولت اپنی زندگی کی یہ ناجائز یہ کہاں سے ناجائز ہے اس کے بعد تیسرا درجہ آگے چل کے آتا ہے اسراف کا فضول خرچی کا اس کو شریعت منع کرتی ہے حضور اکرم صلی اللہ علیہ وسلم نے سعدیہ نام کی ایک اونٹنی تھی اس کو رکھا ہوا تھا ایک اسی طرح نصیرہ نام کی اونٹنی تھی وہ تھی پسوا تھی بہت سی اونٹنیاں تھیں بنو اپیل جو تھے ان سے رسول اللہ صلی اللہ علیہ وسلم نے 7 اونٹنیاں خرید دی تھی اور بنو فقیر یہ پورا قبیلہ اربوں میں دودھ اور گوشت کے لیے جانور پالتے تھے بہت اچھے جانور پالتے تھے صحابہ رضی اللہ عنہ کہتے ہیں رسول اللہ صلی اللہ علیہ وسلم کے پاس ہر وقت 100 بکریاں رہتی چروائے چلاتے تھے اور جب 101 ہوتی تھی آپ فرماتے تھے ایک کو ذبح کر دو میں اس کا گوشت دے دوں اور دودھ کا معاملہ تو ایسا زبردست تھا کہ 7 اونٹنیاں وہ تھیں 3 اونٹنیاں سعد بن عبادہ رضی اللہ عنہ نے خود خرید کر رسول اللہ صلی اللہ علیہ وسلم کو تحفے میں پیش کی سعد بن عبادہ رضی اللہ عنہ مدینہ منورہ کے ان لوگوں میں سے تھے جن کے یہاں رات کو ایسے ہی ہنستے کھیلتے 80-90 آدمی کھانا کھا لیا کرتے تھے 80-90 آدمی ایسے ہی لے جاتے تھے کہ آؤ اور ان کے بیٹے چھت پہ چڑھ کے آواز دیتے تھے اور کہتے تھے کہ جس کو گوشت چاہیے چربی چاہیے گھی چاہیے دودھ چاہیے ہمارے ہاں آ جائے بہت زیادہ ہو گیا تو مدینہ منورہ میں لوگ چلے جاتے تھے حتیٰ کہ حضرت ابوبکر رضی اللہ عنہ کے ہاں انہوں نے جا کے حضرت عمر رضی اللہ عنہ کی شکایت کی. حضرت ابوبکر رضی اللہ عنہ دور ایک حکومت تھا, سعد رضی اللہ عنہ کے بیٹے گئے اور انہوں نے کہا کہ حضرت منع کریں عمر کو, یہ مجھے بہت بری چیز سکھاتا ہے. حضرت ابوبکر رضی اللہ عنہ حیران ہوئے کہ کیا بری چیز سکھائی, تو انہوں نے عمر رضی اللہ عنہ پوچھا تو ان کا حضرت میں اس سے کہتا ہوں کہ باپ کے بعد یہ ذرا سا ہاتھ تنگ کرو, اتنا خرچ کرتے ہو کبھی مشکل وقت پیش آ جائے تو کیا کرو. تو انہوں نے کہا حضرت اسی کی شکایت کرتا ہوں کہ بخل سکھاتے ہیں مجھے, میں کیسے اس چیز کو چھوڑ سکتا ہوں جو باپ سے اور دادا سے چلی آ رہی ہے. اتنا زیادہ اتنا اللہ نے اتنا کچھ دیا تھا کہ حضور اکرم صلی اللہ علیہ وسلم کو ایک دن دعوت پہ بلایا اور کہا اللہ کے رسول جی جاتا تھا آپ کو نلی کھلاؤں اور اتنی نلی پکاؤں اتنی کہ چھکا دوں آج آپ کو اور آپ کے دوستوں کو کہ نلی بھی کوئی کھاتا ہے. 600 اونٹ ذبح کروائے, 600 اونٹ, ان کا گوشت, ان کی کھالیں, یہ سب چیزیں اتنا خدا نے دیا ہوا تھا انہیں خرچ کرتے تھے. حضور اکرم صلی اللہ علیہ وسلم نے یہ 10 اونٹیاں رکھی ہوئی تھی اور ان کی چرائی ہوتی تھی باقاعدہ, جاتے تھے لوگ واپس لاتے تھے شام کو. پھر رسول اللہ صلی اللہ علیہ وسلم کے مہمان زیادہ ہو گئے, 3 اونٹیاں اور خرید کے دے دی اور آپ نے فرمایا یہ پٹاتا اور فلاں فلاں جو ہے نا ان کی مالی حالت زیادہ اچھی نہیں ہے, بس یہ 3 اونٹیوں کا دودھ انہیں کے لیے رکھا کرو میں مجھے جب ضرورت پیش آئی میں لے لوں. ان کا دودھ صبح و شام نہیں دیا جاتا تھا. حضور صلی اللہ علیہ وسلم بیٹھے ہوئے تھے اور ایک اہلیہ محترمہ رضی اللہ عنہ فرماتی ہیں کہ گوشت تھا اور پنیر تھا اور دودھ رسول اللہ صلی اللہ علیہ وسلم پہ, تو آپ نے کہا یہ گوشت کس جانور کا؟ ہم نے کہا گو کا. تو آپ نے کہا یہ گو ہمارے علاقے میں ہوتی نہیں, اس سے مجھے اس کے گوشت سے مناسبت نہیں. اور پھر آپ نے پنیر کھا لیا اور دودھ پی لیا. دودھ پیتے تھے, بہت زیادہ دودھ آتا تھا, مشکوں میں بھر کے دودھ لایا جاتا تھا, مکھن پھر اس سے بنتا تھا, اس سے مختلف چیزیں بنتی تھی. حضور صلی اللہ علیہ وسلم اس کی تعریف بھی کرتے تھے اور بتاتے بھی تھے کہ اس میں کیا کیا چیزیں ہیں, کیا کیا فوائد ہیں. اور بیویوں کے لیے الگ اونٹیاں, مہمانوں کے لیے الگ اونٹیاں رکھی ہوئی تھیں, اپنے لیے الگ تھیں, یہ سب چیزیں تھیں. تو یہ زندگی کا ایک بہتر سے بہتر نمونہ ہے کہ اللہ تعالیٰ دے تو انسان کو خرچ کرے, لوگوں کے لیے خرچ کرے. اور پھر رسول اللہ صلی اللہ علیہ وسلم کے بعد جب خیبر کی فتح کے بعد زمینیں آ گئیں, پھر یہ بھی تھا سارے سال کا خرچہ ایک ہی دن اپنی بیویوں کو دے دیتے کہ پورا سال سے خرچ کرنا ہے, وہ اللہ کی بندیاں شام تک سارا اللہ کی راہ میں خرچ کر دیتی تھی. اب رسول اللہ صلی اللہ علیہ وسلم کے پاس آتا تھا تو دیتے تھے, نہیں آتا تو کہاں سے لانی. وہ جو روایات ملتی ہیں نا کہ آپ کے گھرانے میں اتنی کمی تھی, یہ چیز تھی, یہ چیز تھی, وہ ان دنوں کی باتیں ہیں جن دنوں کچھ نہیں ہوتا. اور دودھ کا انتظار, رات کو دودھ کا رکھنا, مہمانوں کے لیے رکھنا. ام المومنین حضرت عائشہ رضی اللہ عنہ کہتی ہیں ہم ہمیشہ رسول اللہ صلی اللہ علیہ وسلم کے دودھ رات کو رکھ لیتے تھے اور آپ آتے تھے اور سلام کرتے تھے گھر والوں کو, ہم میں سے کوئی جاگ رہا ہوتا تھا تو جواب دیتے تھا, نہیں تو بس اتنی آواز ہوتی تھی اس کی نیند خراب نہ ہو. اور میں نے بارہا دیکھا کہ آپ رات کو دیر سے تشریف لاتے تھے تو اپنے حصے کا دودھ پی لیتے تھے, نماز پڑھتے تھے اور سو جاتے تھے. یہ سب چیزیں بتاتی ہیں اللہ کی راہ میں خرچ کرنے کا وہاں پر معیار کیا تھا, زندگی کی سہولتیں کیا تھیں. یہ ہند رضی اللہ عنہ کہتی ہیں میں حضور صلی اللہ علیہ وسلم کے پاس گئی تو میرے دونوں ہاتھ جو تھے وہ خالی تھے, تو میں نے پردے کے پیچھے سے اپنا ہاتھ بڑھایا تاکہ میں بیعت کروں, تو مجھے پتا چلا کہ رسول اللہ صلی اللہ علیہ وسلم عورتوں کو بیعت کرتے ہیں لیکن ہاتھ میں ہاتھ نہیں دیتے. تو آپ نے ان ہاتھوں کو دیکھا اور آپ نے فرمایا یہ تو ایسے ہاتھ ہیں جیسے کسی درندے کے ہاتھ ہوں. فرمایا کیوں نہیں کیا کہ تم کنگن پہن لیتی, یہ کیوں نہیں ہوا کہ تم اپنے ہاتھوں پہ مہندی رچا لیتی. ایک اور صحابی رضی اللہ عنہ کہتی ہیں میرے ہاتھ ایسے دیکھے تو آپ نے تمہیں کیا ہو گیا ہے, اپنے ہاتھوں پہ مہندی کیوں نہیں لگائی, کوئی چیز پہنی کیوں نہیں. یہ سب چیزیں ایسی ہیں جو زندگی کے ایک معیار کو بتاتی ہیں اور کسی پہ بہت تفصیل سے لکھتے ہیں وہ اما بھی نعمت رب کا فاض, اور اللہ جو تم پر انعام کرے خدا چاہتا ہے کہ اس کا اثر دیکھے. سواری کے لیے رسول اللہ صلی اللہ علیہ وسلم سب سے بہترین گھوڑا منگواتے تھے سواری کرنے کے لیے, گھوڑے پہ سواری ہوتی تھی, گھوڑے دوڑائے جاتے تھے, باقاعدہ گھوڑوں کی ریس ایک طرح کی لگتی تھی کون سا گھوڑا جیتا ہے اس پہ انعام دینا چاہیے. ریس اس معنی میں نہیں کہ معاذ اللہ کوئی جوا, لیکن یہ किसी नाम देना चाहिए जिसके पास सबसे अच्छा ऊंट है जिसके पास सबसे अच्छा जानवर है इसी तरह बकरियां हैं उनको लाया जाता था उनका गोश्त इस्तेमाल किया जाता बहुत चीजें हैं तो ये सारे वो इखराजात हैं जो इंसान अपनी औलाद पे अपने खानदान पे अपनी जान पे करता है इसी के बराबर सारी चीजें आ गई कि फरिश्ते को दुआ देते हैं और कहते हैं कि ऐ रब जो रोक के रखे अपने माल को उसके माल को तबाह कर दे मतलब ये कि कहां से रोक के रखे वो रोक के रखता है माल को जरूरियातें जिंदगी इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया पूछा कि अल्लाह के सू सबसे बड़ा गुनाह क्या है तो फरमाया सबसे बड़ा गुनाह ये है कि आदमी लुक्मा ज्यादा ले ले लेकिन इसका बेटा ज्यादा ना खा जाए फरमाया तुम्हारा बेटा तुम्हारे साथ खाना खाए और तुम ऐसे ज्यादा खाना खा लो कि कहीं वो लुक्मा ज्यादा ना ले ले फरमाया ये सबसे बड़ा गुनाह है फरमाया शिर्क सबसे बड़ा गुनाह है उसने कहा अल्लाह के रसूल फिर आपने फरमाया फिर अपनी हमसाई के साथ बुरे काम अब उसने कहा फिर आपने फरमाया ये कि इससे डरे कि मेरा बच्चा मेरे साथ ज्यादा ना खा जाए जाहिर है कि बुखल है अब उस बुखल को दूर करना है निकालना है इसीलिए कुरान करीम ने बुखल की मजम्मत की है बहुत ज्यादा ये बखील आदमी इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने यहां तक इस बुखल से मना किया है कि आपने फरमाया अपने बच्चे को बखील औरत का दूध ना पिलाना वरना उसमें भी वो बीमारी आ जाएगी जो उसकी मां में थी यानी वो जैसे बखील थी वैसी उसमें भी आ जाएगी ये सब चीजें ऐसी हैं कि बुखल जब तबीयत में आएगा तो हर चीज में भी बुखल आएगा फिर जो जरूरियात की जिंदगी है उन्हें भी काटेगा ताकि जरूरियात भी कम हो जाए ये गलत बात है इसीलिए फरिश्तों की बददुआ और तीसरी आखिरी हदीस इन्होंने नकल की हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से बल्कि आखिरी तो ये आ गई छठी जो अब है कि दो फरिश्ते नाज़िल हुए इससे पहले पांचवीं हदीस जो उन्होंने बयान की इस पे सिलसिला उन्होंने उसके बाद छठी इस हदीस पे खत्म कर दिया कि قال رسول الله صلى الله عليه وسلم حضور صلى الله عليه وسلم فرمایا صلاۃ الرجل آدمی کی وہ نماز فی الجماعت جو جماعت سے پڑھتا ہے وہ اس کے گھر کی نماز یا اپنے بازار میں جو نماز پڑھتا ہے قم تم و 20 وفن 25 گنا زیادہ ثواب رکھتی ہے جو مسجد میں جماعت سے پڑھے وذلك اور وہ اس طرح ہے کہ انه اذا توضا فاحسن الوضوء جب اس آدمی نے نماز کے لیے وضو کیا اور بہت اچھا وضو کیا ثم خرج الى المسجد پھر وہ مسجد کے لیے چلا لا يخرجه الا الصلاه اور اس کا گھر سے نکلنے میں اور کوئی مقصد نہیں تھا سوائے اس کے کہ وہ نماز ہی کی ادائیگی کے لیے مسجد جا رہا تھا تو جب وہ ایک قدم بھی رکھتا ہے تو اللہ تعالیٰ اس ایک قدم کے بعد اس کا ایک درجہ بڑھا دیتا ہے اپنے قرب کا اور ایک گناہ اس کا اس کے سے جھڑ جاتا ہے اتر جاتا ہے فَإِذَا صَلَّى اور جب وہ نماز پڑھتا ہے تو پھر فرشتے اس کے لیے دعا کرتے ہیں مَا دَامَ فِي مُصَلَّاهُ جب تک کہ وہ نماز پڑھنے کی جگہ پر رہتا ہے یعنی مسجد میں اور فرشتے کہتے ہیں اللہم صلی علیہ اللہ اپنی اس بندے پر رحمت نازل اللہ اپنی اس بندے کو برکت دے اللہم ارحمہ اللہ اس بندے پر رحمت فرما وَلَا يَزَالُ أَحَدُكُمْ فِي صَلَاةٍ اور تم میں جو شخص نماز کے انتظار میں رہتا ہے وہ نماز ہی میں رہتا ہے اور ایک جگہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب کوئی شخص مسجد میں داخل ہو جاتا ہے تو پھر جتنی دیر بھی وہ مسجد میں رہتا ہے وہ نماز ہی اس کی شمار ہوتی ہے اور اللہ کے فرشتے اس کے لیے دعا کرتے ہیں کہ اللہم اغفر له اللہ اس کے گناہوں کو معاف کر اللہم تب علیہ اللہ اس شخص کو توفیق دے کہ یہ تیری طرف رجوع کرے جب تک کہ وہ آدمی کوئی تکلیف والی بات نہ کرے معلوم یہ ہے صوفی جب تک کہ کوئی ایسا کام نہ کرے جس سے تکلیف پہنچے یہ تیسری یہ چھٹی اور پانچویں اور حقیقت میں اب چھٹی ہو گئی کیونکہ ہم نے چھٹی حدیث کو پہلے لے لیا تو شاہ صاحب رحمت اللہ اس سے بھی یہ ثابت کرنا چاہتے ہیں کہ اللہ کے فرشتے اس کائنات میں انسانوں کے لیے دعا مانگتے ہیں اور اس کا طریقہ کچھ اور ہے فرشتے کیسے دعا مانگتے ہیں اس طرح بھی دعا مانگتے ہیں کہ ایک آدمی جتنی دیر تک مسجد میں رہتا ہے یہ اس کا مسجد میں رہنا اس کی نیکی ایک دوسرے یہ کہ کوئی آدمی مسجد میں نہیں رہتا آفس میں ہے کہیں اور ہے گھر پہ چلا گیا لیکن اس کا دل اٹکا رہتا ہے نماز میں کبھی نماز پڑھنی ہے سردیوں میں تو یہ خاص طور سے ہوتا ہے कि आदमी असर पड़ता है तो बस इंतजार नहीं रहता है कि अब मगरिब पढ़नी है बल्कि ज़ोहर पड़ता है असर मगरिब के तीन और चार नमाज़ें कभी-कभी इतनी ऊपर नीचे घंटा घंटा डेढ़ घंटे का फर्क पड़ता है तो आदमी का ज़हन लगा रहता है कि अब नमाज पढ़ लूं 8 बजे फारिग होऊंगा फिर 10 11 बजे तक 3 घंटे ये काम आराम से जरा करना है तो दोनों आदमी हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो नमाज में लगा रहे नमाज की तरफ उसकी ज़हन लगा रहे कभी नमाज पढ़नी है नमाज पढ़नी है फरिश्ते उसके लिए दुआ करते रहते एक जगह ये फरमा दिया कि जब तक वो मस्जिद में रहे एक जगह फरमा दिया कि नमाज में रहे तो जो नमाज वाली बात थी उसमें मजीद वसत आ गई ना कि अब वो जा रहा है सफर में लेकिन पता है कि मार्केट जा रहा हूं मुझे एक घंटे के अंदर अंदर वापस आना है क्योंकि फिर मस्जिद में जमात हो जाएगी तो अब वो नमाज ही में अंदर आ गया इसीलिए दूसरी रिवायत में आता है हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम में से कोई आदमी जब घर से निकलता है नमाज के लिए तो उसे चाहिए कि अपनी उंगलियों में उंगलियां ना डाले पर आपने फरमाया से मालूम नहीं कि वो अपने रब के हुजूर में है उंगलियों में उंगलियां डालने का मतलब क्या मतलब जैसे बच्चे करते हैं बेफिक्री हो ना जब कई मरतबा आदमी बेफिक्री में बैठा होता है और आराम रिलैक्स मूड में होता है तो उंगलियों में उंगलियां डाल देता है तो बच्चे भी ऐसे करते हैं तो कहने का वो मुहावरा है मुहावरे का मतलब यह था रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का कि जब वो घर से निकला है अपने रब के सामने यानी अल्लाह की रहमत और उसकी तरफ मुतवज्जे तो उसे चाहिए कि रास्ता चलते हुए भी किसी फजूल और बेकार काम में मुब्तला उंगलियों में उंगलियां डालने का मतलब ये किसी फजूल बेकार काम में ना लगे उसे पता होना चाहिए कि अब अल्लाह की फरिश्ते उसके लिए दुआ करना शुरू करती है अब अल्लाह की रहमतें उसकी तरफ मुतवज्जे हैं इसीलिए बहुत से लोग दुआ के मौके तक कर देते हैं मसलन हदीस में आया है कि अजान और इकामत के दरमियान जो वक्त है दुआ सब कबूल होती है अजान भी मस्जिद में आदमी आता है सुन्नतें पढ़ ली अब उसके बाद 2 मिनट हैं 3 मिनट हैं 10 मिनट हैं बैठा हुआ है नमाज के इंतजार में कोई काम नहीं ये सबसे बड़ा काम उस वक्त यह है कि दुआ मांगता रहे दिल ही दिल में अल्लाह वो वक्त है जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के फरिश्ते उसकी दुआ पे आमीन कह देंगे तब फरिश्ते अल्लाह ताला ने दिल के हालात की खबर दे देता है कि मेरा बंदा ये मांग रहा है अब इस इंसान ने जब दुआ मांगी दिल में उसने आमीन कह दी कहीं कभी कभी आप देखेंगे बैतुल्लाह में ना बास लोग होते हैं जो जिस हदीस पे अमल करते हैं कि बैतुल्लाह में जब अजान के बाद इकामत थोड़ा सा ही वक्फा होता है तो आप कभी कभी देखें गौर से तो हरम शरीफ में जो लोग बैठे होते हैं बाज़ुकात हाथ उठा के दुआ मांग रहे होते हैं वो इसी हदीस पे असल में अमल होता है कि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने मस्जिद में जब अजान हो जाए तो इकामत और अजान के दरमियान ये जो वक्फा है ना इसमें खुदा की दुआ कबूल होती है इसीलिए मना किया गया अब अजान हो गई अजान के बाद जुमे का खुतबा हो गया बिल्कुल उसके साथ ही होता है और उस खुतबे के बाद जो इमाम नमाज पढ़ाता है तो इमाम को और मुक्तदी हर एक को मना किया गया कि इमाम के मिंबर पे आने से लेके ये जो इमाम ने नमाज पढ़ानी है नमाज के सलाम तक दरमियान में कोई काम दुनिया का नहीं करो फरिश्ते उस वक्त हाजिर होते इमाम उतरा मिंबर से अब नमाज पढ़ानी है तो अब वो फोन देख रहा है कि पता नहीं किसकी कॉल आई है अभी इसका जवाब दे दूं गलत बात है और ये सही हो उस तरह हो सकता है मसलन एक डॉक्टर है तो डॉक्टर को बताया कि मैंने वो कहा था मरीज की जिंदगी मौत की हालत है 10 मिनट बाद मुझे मैसेज करना तो डॉक्टर उस मैसेज को पढ़ता है कि मैं नमाज पढ़ूं या ना पढ़ूं इसलिए कि शरीयत कहती है कि अगर कोई आदमी अपने मरीज की इयादत को जाए इमरजेंसी में और वो जुमा छोड़ दे तो उस पर कोई गुनाह नहीं तो जोर पड़े मरीज की इयादत या मरीज जब इमरजेंसी के केस में हो तो जुमे से ज्यादा अहमियत इंसानी जान की है वो कहा कहते हैं उसको छोड़ दे जुमे को और नमाज पढ़ बहुत से केसेस ऐसे आ जाते हैं तो मना किया कि इमाम मिंबर पे आ गया मिंबर से उतरा दरमियान में 10 सेकंड है 15 सेकंड है लाउडस्पीकर ठीक हो रहा है इकामत कही जा रही है इस 15-20 सेकंड में कोई दुनिया का काम नहीं करना बस नमाज पढ़नी है इसलिए कि फरिश्ते अल्लाह पे आ जाते हैं और वो दुआ पे आमीन कहते हैं तो ये सारी चीजें ऐसी हुजूर सल्लल्लाहु अलैहि वसल्लम यहां भी यही फरमाते हैं कि जो मस्जिद घर से निकलता है बस उसका उसके सामने मस्जिद यानी नमाज के अलावा कोई चीज नहीं है तो फिर फरिश्ते इसके लिए दुआ करते रहते हैं. इस हदीस में और भी कुछ चीजें हैं इंशाल्लाह आइंदा आइंदा से आइंदा यानी आइंदा तो हफ्ता आएगा नौ नौ दस को एक बार आएगी फिर सत्रह वाली.